بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. ہمارے آج کے پروگرام کا موضوع ہے نسل پرستی کے خلاف جد جہد اور تحریک آزادی کے عظیم لیڈر نیلسن منڈیلا کا انتقال. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جہاں ناظرین، آپ نے اور دنیا کے کروڑوں لوگوں نے یہ خبر سنی کہ جنوبی افریقہ میں نسل پرستی کے خلاف جد جہد اور تحریک کے علم بردار اور جنوبی افریقہ کے سابق صدر نیلسن منڈیلا جمعرات کی رات بالآخر اس دنیا سے رخصت ہو گئے. نیلسن منڈیلا اگرچہ اس دنیا سے رخصت ہو گئے، لیکن ان کی جد جہد اور انہوں نے انسانوں اور بیدار ضمیر انسانوں کو جو جلا بخشی، اور جنوبی افریقہ کے پسے ہوئے عوام کو جس طرح سے قید و بند، غلامی اور سختیوں سے باہر نکالا، اور اس صورتحال کو برداشت کرنے کے لیے انہوں نے جس طرح سے اپنی زندگی کو قید و بند اور سختیوں میں بسر کی، اور 27 سال تک جس طرح سے سختیاں جھیلیں اور سلاخوں کے پیچھے رہے، ان کی یہ جد و جہد، ان کی یہ قربانی، ان کی یہ فداکاری اور ان کا یہ ایثار تاریخ کے سنہری حروف میں ہمیشہ ہمیشہ کے لیے ثبت اور درج رہے گا. جی ہاں، اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں. جی ہاں، اسی کامیابی کے حصول کے بعد نیلسن منڈیلا نے 1994 میں، اس وقت جب انہوں نے عہدہ صدارت سنبھالا تھا، تو اپنی تقریر میں کہا تھا کہ آئندہ کبھی نہیں، کبھی نہیں اور کبھی نہیں ہوگا کہ یہ سرزمین، جو انتہائی خوبصورت سرزمین ہے، دوبارہ کسی طرح کے ظلم و ستم سے دوچار ہو سکے. اس قدر شاندار کامیابی کا سورج کبھی بھی غروب نہیں ہوگا. جی ہاں، اس طرح کی شاندار کامیابی کا سورج کبھی بھی غروب نہیں ہوگا، یہ تو تھا نیلسن منڈیلا کا جملہ، لیکن یہ شاندار کامیابی دلانے والا سورج بالآخر جمعرات کی شام جوہانسبرگ میں غروب ہو گیا. اس موضوع پر جیسا کہ ہم نے عرض کیا کہ اپنے اسٹوڈیو میں ہم نے دعوت دی ہے گفتگو کرنے کے لیے عالم امور کے ماہر جناب جعفر قنات بخشی صاحب کو. ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے ممتاز دانشور اور بین الاقوامی امور کے ماہر علی جعفر زیدی صاحب، اور پاکستان اسلام آباد اسٹوڈیو میں موجود ہوں گے پروفیسر نذیر حسین صاحب، جن کی گہری نظر ہے عالمی مسائل پر. تو ابتدا کرتے ہیں جناب جعفر قنات بخشی صاحب سے. السلام علیکم جناب.
میں بھی تمام اردو زبان بولنے والوں کی خدمت میں سلام عرض کرتا ہوں، اور میرے لیے سعادت ہے.
جعفر قنات باشی صاحب، موضوع بڑا وسیع ہے اور ہمارے آپ سمیت 3 مہمان ہیں. میں چاہوں گا مختصر سوال بھی کروں اور مختصر جواب بھی ہو، تاکہ زیادہ سے زیادہ سوالات اور جوابات ہو سکیں. سب سے پہلا تو سوال میں آپ سے یہ کرنا چاہوں گا کہ آپ اگر نیلسن منڈیلا کی تحریک آزادی اور نسل پرستی کے خلاف ان کی جو عظیم جد و جہد تھی، اس پر انہیں خراج عقیدت پیش کرنا چاہیں گے، تو کن جملوں میں کہیں گے؟
ببینید، من باید عرض بکنم که نهضت آقای ماندلا یک نهضت مساوات طلبانه بود.
دیکھیں، میں یہ کہنا چاہوں گا نیلسن منڈیلا کی تحریک کے بارے میں کہ ان کی جو تحریک تھی وہ مساوات کے لیے، کیونکہ جو جنوبی افریقہ کا معاملہ ہے وہ دوسرے افریقی ملکوں سے الگ تھا، تو نیلسن منڈیلا نے یہ جو کام کیا، اس کا آغاز انہوں نے ایک جنگجو کی شکل میں کیا، اور اس کے بعد جب دوبارہ وہ سامنے آئے تو انہوں نے پرامن طریقے سے یہ کام شروع کیا. لیکن ان کی جو جنگجویانہ زندگی تھی اسے بھلا دیا گیا. آپ دیکھیں، جو نیلسن منڈیلا کا جو دور رہا ہے وہ دو حصوں میں تقسیم ہے. ایک وہ دور جب انہوں نے ہتھیار اٹھائے سفید فاموں کے خلاف جو ظلم کرتے تھے، اور دوسرا جو ان کی زندگی کا دور ہے وہ صدارت کا ہے، اور جو جنگ اور جدوجہد و مسلحانہ جدوجہد کا جو دور تھا اس میں وہ سنجیدگی سے آگے بڑھے اور کسی کو انہوں نے معاف نہیں کیا, ہتھیار اٹھائے اور یہ جو ہے قومی نیزے نام کی ایک تحریک جو ہے اس کے بانی تھے, یہ جو نیشنل کانگریس کی فوجی شاخ ہے, فوجی برانچ ہے, اس کے بانی تھے اور اس کا کام جو ہے سفید فاموں اور سیاہ فاموں پر ظلم کرنے والوں کے خلاف مسلحانہ جد و جہد تھی. لیکن اس کے باوجود ان کے اس زندگی کے اس پہلو کو بھلا دیا گیا, ورنہ آپ دیکھیں کہ کیا وجہ ہے کہ انہیں اتنے ایسی سزا دی گئی. پہلے تو انہیں سزائے موت دی گئی تھی, بعد میں سزائے موت کو جو ہے عمر قید میں بدلا گیا. تو سوال ہے کہ انہیں کیوں سزائے موت دی گئی تھی, کیوں انہیں عمر قید کی سزا دی گئی؟ کیونکہ ظاہر سے بات ہے انہوں نے جس طرح سے کام شروع کیا تھا, جس طرح سے انہوں نے کام شروع کیا تھا اس میں بڑی گہرائی نظر آتی ہے. ظاہر سے بات ہے آپ لوگ کو علم ہے وہ خود جو ہے وکیل تھے, وہ ایسے وکیل تھے جو اس نتیجے پر پہنچے تھے کہ ظلم کے سامنے نہ جھکا جا سکتا ہے نہ اسے صلح کی جا سکتی ہے, بلکہ ہتھیار اٹھا کے اسے لڑا جانا چاہیے.
چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں عالم امور کے ماہر علی جعفر زیدی صاحب. السلام علیکم جناب.
جی وعلیکم السلام.
علی جعفر زیدی صاحب, جیسا کہ ہمارے مہمان نے کہا کہ نیلسن منڈیلا کی زندگی کے دو اہم حصے ہیں, ایک استعماریت اور ظلم و ستم کے خلاف جد و جہد, اور دوسرے اقتدار میں آنے کے بعد مفاہمت اور مساویانہ حقوق کی تقسیم. تو کیا یہ ان کی اسٹریٹجی کا حصہ تھا یا ان کی سرشت کا حصہ تھا, یہ دونوں پہلو ان کی زندگی کے؟
میں سمجھتا ہوں یہ دونوں پہلو ایک دوسرے سے مربوط اور منسلک ہیں. مسلح جد و جہد کا نتیجہ ہے کہ ایک امن کے قیام کی صورتحال بنی. انہوں نے اپنی تمام زندگی جو جد و جہد کی, مسلح جد و جہد, اور اس کے بعد پھر 1962 کے بعد جب وہ قید کیے گئے اور ایک لمبی قید انہوں نے گزاری, تو زمانہ تو نہیں بدلا تھا, ظالم اور مظلوم اسی طرح موجود تھے اور دنیا دو دنیاؤں میں تقسیم تھی, اور ساؤتھ افریقہ بالخصوص نسل پرستی کی اپنی بدترین شکل میں اسی طرح جاری تھا. یہ چونکہ اے این سی کی ایک قوت پوری دنیا کے عوام کے حوالے سے ایمرج ہو چکی تھی اور پوری دنیا اے این سی کا جھنڈا اٹھائے ہوئے تھی اپارتھائڈ کے خلاف, تو ایک بین الاقوامی پریشر بھی تھا. اور جب وہ باہر رہا ہوئے تو ان کے پاس دو ہی راستے تھے, یا جد و جہد مسلح جو تھی اس کے نتیجے میں سفید فام حکمرانوں سے بدلہ لیں, اور دوسرا راستہ تھا جس کو انہوں نے اپنایا معاف کرنے کا. اور یہ پیرلل ڈرا کرنا تو میں شاید سمجھتا ہوں مناسب نہ ہو, لیکن یہ بالکل ویسی صورت ہے جیسی فتح مکہ کے بعد رسول پاک نے ابو سفیان کو معاف کر دیا, اور اس کے بعد پھر ایک وقت ہے جبکہ تھوڑا سا امن اور مسلمانوں کی ایک ابتدائی حکمرانی کی شکل بنی. تو میں سمجھتا ہوں بعض اوقات امن قائم کرنے کے لیے مسلح جد و جہد کی ضرورت ہوتی ہے, اور بعض اوقات نیگوسیشنز کے ذریعے, جسے کمپرومائز تو نہیں کہنا چاہیے لیکن وہ
ٹیکٹیکلی
شاید اس کی ضرورت ہوتی ہے.
جی بہت شکریہ.
یہ وجہ ہے کہ
فرمائیے.
جی یہی وجہ ہے کہ وہ نیلسن منڈیلا جو کہ ایک ٹیررسٹ کہلاتے رہے, جو سوشلسٹ جن کو کہہ کے کنڈیم مغرب کرتا رہا, وہ پھر آج ایک سینٹ کے طور پہ مغرب کے اقوام اور مغرب کے جو حکمران ہیں وہ ان کو اپنے سر آنکھوں پر اٹھائے ہوئے ہیں اور دنیا آنسو بہا رہی ہے.
بہت شکریہ. चलते हैं इस्लामाबाद स्टूडियो जहाँ पर मौजूद हैं आलिम उमूर के माहिर प्रोफेसर नज़ीर हुसैन साहब। अस्सलाम वालेकुम जनाब।
जी अस्सलाम वालेकुम अब्बास साहब।
जी शुक्रिया। अभी जैसे कि जैदी साहब ने फरमाया कि आज दुनिया के हुक्मरान और ख़ासतौर पर मगरबी हुक्मरान नेल्सन मंडेला के इंतकाल पर आंसू बहा रहे हैं। जैसा कि अमरीकी सदर बराक ओबामा ने कहा कि हमने अपनी ज़िंदगी में नेल्सन मंडेला से बहुत कुछ सीखा। बरतानवी वज़ीर आज़म डेविड कैमरून ने कहा है कि इंसानियत की उम्मीदों की शमा गुल हो गई। आप ये देखें कि 1990 में नेल्सन मंडेला रिहा हुए और उसके बाद 1994 में वो जनूबी अफ्रीका के सदर मुंतखब हुए, लेकिन 15 साल बाद तक अमरीकी दफ्तर खारजा और वजारत खारजा ने उनका नाम दहशतगर्दों की लिस्ट से खारिज नहीं किया। उसी अमरीका के सदर आज ये कह रहे हैं कि हमने अपनी ज़िंदगी में उनसे बहुत कुछ सीखा। ये दोहरी बातें कैसे?
अब्बास साहब, आपके सवाल के दो जवाब हैं। एक जवाब तो ये है कि नेल्सन मंडेला उस आलमी तहरीक का एक हिस्सा हैं जो अजल से अबद तक जारी रहेगी।
यकीनन
अगर हम पैगंबर और औलिया और अंबिया को देखें तो उन्होंने अपने वक्त के तागूतों और शैतानों और शद्दाद और नमरूद के ख़िलाफ़ जो है जहाद जारी रखा, और मैं समझता हूँ कि नेल्सन मंडेला का जहाद भी उसकी एक बहुत बड़ी मिसाल है। यहाँ ये बात बतानी बहुत ज़रूरी है हमारे नाज़रीन के लिए कि उन्होंने ना सिर्फ वाइट इस्तबदादियत के ख़िलाफ़, सफ़ेद इस्तबदादियत के ख़िलाफ़ जहाद किया, बल्कि उन्होंने जो ब्लैक इस्तबदादियत है उसके ख़िलाफ़ भी जहाद किया। उनका एक फ़लसफ़ा था, वो फ़लसफ़ा ये था कि दुनिया में जहाँ भी जुल्म है और ख़ास तौर से उनके अपने मुल्क में जो इस्तबदादियत है, जो कॉलोनियलिज़म है, जो इस्तमारियत है, जो साम्राज्यत है, उसके ख़िलाफ़ उन्होंने, जैसे आपके मुकर्ररीन ने बताया, कि एक लंबी जद्दोजहद की, जो जद्दोजहद बंदूक के ज़ोर से भी थी और उसके बाद उनकी अपनी कैद की सूरत में भी थी। और जब सदर बने तो उन्होंने अपनी इस तहरीक को ख़त्म नहीं किया, बल्कि अपने किरदार के साथ, अपने अल्फाज के साथ और अपनी हुकूमत की बागडोर संभालने के बाद उसको जारी और सारी रखा। अब यहाँ ये कहना बड़ा ज़रूरी है कि उनकी तहरीक से या उनके आने से या उनके चले जाने से इस्तमारियत, साम्राज्यत और इस्तबदादियत ख़त्म नहीं हुए। ये एक मुसलसल जदोजहद है, ये एक मुसलसल तहरीक है जिसमें नेल्सन मंडेला का नाम भी एक बहुत बड़ा, एक बहुत कदआवर नाम है। और लिहाजा आइंदा आने वाला जो भी इस तहरीक के परचम को लेके चलेगा, उसके नज़दीक नेल्सन मंडेला भी एक बहुत बड़ी, एक बहुत बड़ा सबक होगा, एक बहुत बड़ा आईना होगा। दूसरी बात, जो आपने मगरिब के दोहरे रवैये की बात की, तो ये मगरिब का दोहरा रवैया वाकई ही आज से नहीं, बल्कि जब से मगरबी दुनिया के ममालिक जो हैं वो यूरोप से और अमेरिका से और बाकी ममालिक से इन्होंने जो कुछ किया है वो आपके सामने रोज़े रोशन की तरह आया हैं और हमारे नाज़रीन भी इसको अच्छी तरह समझते हैं। आज भी आपको ये बात बतानी बड़ी ज़रूरी है कि 75% जो अमेरिकन नेचुरल रिसोर्सेज हैं वो साउथ अफ्रीका से लिए जाते हैं, लिहाजा उनका अपना एक स्ट्रेटजिक इंटरेस्ट है। और जैसे हमारे दोस्त ने लंदन से बताया कि कल तक अमेरिका ने उनको माना नहीं था, उनको जांचा नहीं था, उनको दहशतगर्द करार दिया था, और आज उनके लिए वो एक आइकॉनिक फिगर बन गए हैं। और जैसे आपने ज़िक्र किया वज़ीर आज़म बरतानिया का, अमेरिकन सदर का, देखें जब हम इंसानी हकूक़ की अलमबरदारी की बात करते हैं तो उसमें हमें ये नाम बड़े अच्छे लगते हैं, बड़े अच्छे नाम याद आते हैं, लेकिन जब नेशनल सिक्योरिटी इंटरेस्ट की बात होती है तो यही मगरबी दुनिया जो है अपना नेशनल सिक्योरिटी इंटरेस्ट को परसू करने के लिए फ़ौज कशी भी करती है। इजिप्ट की मिसाल हमारे सामने है, बाकी यमन की मिसाल हमारे सामने है, अभी हाल ही में सीरिया की मिसाल हमारे सामने है। तो लिहाजा ये दुनिया का दोहरा निज़ाम, दोहरा रवैया, सूरज और चांद, रोशनी और अंधेरा, शैतानियत और अबूदियत, ये अजल से चलती रही है और अभी तक चलती रहेगी। जिस डबल स्टैंडर्ड की आपने बात की है उसका खमियाजा थर्ड वर्ल्ड की दुनिया को, इस्लामी दुनिया को अभी तक खमियाजा जो है वो भुगतना पड़ रहा है। लेकिन जब एक आइकॉनिक फिगर इस दुनिया से, आपको मालूम है कि ये सिर्फ ओबामा ने नहीं बल्कि क्लिंटन ने पूरे आधा दिन जो है वो नेल्सन मंडेला के साथ उनकी जेल में गुजारा था। और अभी हाल ही में ओबामा साहब जब सदर बने थे तो वो उन्होंने ख्वाहिश ज़ाहिर की थी कि वो नेल्सन मंडेला से जाके मिले, उन्होंने विज़िट किया था लेकिन आखिर में नहीं मिले। तो ये एक आइकॉनिक फिगर्स जब आते हैं तो दुनिया को उनके साथ चलना पड़ता है, मजबूरन भी चलें लेकिन एक आइकॉनिक फिगर हैं, क्योंकि वो चैम्पियन ऑफ डेमोक्रेसी का नारा, आलमी हकूक़ का नारा जब लगाते हैं तो उनके साथ साथ चलना पड़ता है। लेकिन जब नेशनल सिक्योरिटी इंटरेस्ट की बात आती है तो फिर ये दोहरा निज़ाम जो है वो हमें
जी
हर
बहुत
जगह
शुक्रिया
और
आपका।
हर वक्त नज़र आता है, और सिर्फ़ एक आइकॉनिक फिगर की बात नहीं है, ये जो आइंदा आने वाले भी आइकॉनिक फिगर हैं उनके लिए भी ये दोहरा मयार जो है वो जारी हो रहा है, सारी रहेगा। लेकिन रजाई तौर पर यही कहता हूँ कि नेल्सन मंडेला की शख्सियत, उनका किरदार, उनकी पॉलिसीज़ आइंदा दुनिया के लिए एक मशाल राह है, गो के इससे इस्तमारियत, इस्तबदादियत और साम्राज्यत ख़त्म तो नहीं हो गई लेकिन ये एक बहुत बड़ा सबक होगा, एक बहुत बड़ा मिसाल होगी जो आइंदा ऐसे तहरीक के लीडरों को चलाने के लिए ज़रूरी होगी।
बहुत शुक्रिया जनाब कनाद बाशी साहब। जब भी नेल्सन मंडेला का जिक्र आएगा तो उनकी 27 साल कैद व बंद की ज़िंदगी को बहरहाल याद रखा जाएगा। तो मैं आपसे ये पूछना चाहूँगा कि क्या उस वक्त की अपार्थाइड हुकूमत जो जनूबी अफ्रीका की थी, वो अगर उसे मगरिब की और अमेरिका की और यूरोप की हमायत हासिल ना होती तो नेल्सन मंडेला जैसे कदावर लीडर को 27 बरसों तक वो जेल में रख सकती थी?
ببینید واقعیت این است که در اون زمان همونطور که یکی از مهمان ها هم اشاره کردن زمان جنگ
देखिए
سرد قدرت
حقیقت یہ ہے کہ
کمونیست
جیسا
در برابر قدرت سرمایه‌داری ایستاده بود،
جو ایک مہمان نے بھی
جهان سرمایه‌داری
اشارہ
بود
کیا ہے، میں یہ
اگر
کہنا چاہوں گا کہ وہ
آفریقای
جو ہے
جنوبی
سرد
در اختیار
جنگ
سیاهان
کا
قرار بگیره خود
دور
به
تھا
خود به سمت
اور
شرق
یہ جو ہے مغرب کو یہ فکر تھی کہ اگر
مناسب
ساؤتھ جنوبی افریقہ میں
آشکار و روشن
سیاه فاموں کو
خانم
اقتدار ملا
تاچر
تو وہ جو ہے مشرق کی گود میں چلا جائے گا، اور مارگریٹ تھیچر واضح طور پر کہتی کہ ہم اس بات کی اجازت نہیں دیں گے کہ ساؤتھ افریقہ میں حکومت سیاہ فاموں کے ہاتھ میں جائے، کیونکہ اگر سیاہ فاموں کے ہاتھوں میں جنوبی افریقہ کی حکومت جائے گی تو وہ لوگ مغرب سے دور ہو جائیں گے، کیونکہ مغرب کے ساتھ ان کا تجربہ اچھا نہیں ہے، اور اس طرح سے ساؤتھ افریقہ اور جنوبی افریقہ جو ہے وہ مشرقی بلاک میں چلا جائے گا۔ تو اس لیے آپ یہ دیکھیں کہ جنوبی افریقہ میں سیاہ فام اس وقت اقتدار میں آئے جب سرد جنگ کا مشرقی بلاک ختم ہو گیا، تو یہ خطرہ بھی اس کے ساتھ ختم ہو گیا کہ اب ساؤتھ افریقہ جو مشرقی بلاک میں جا سکتا ہے، اور جو نیلسن منڈیلا جتنے دنوں تک جیل میں تھے وہ ہمیشہ پیغام دیتے تھے کہ جدوجہد جاری رکھی جائے، یعنی ان کی طرف سے جو بھی پیغام آتا تھا وہ سفید فام، خاص طور سے برطانیہ اور امریکہ کے خلاف جنگ اور جد و جہد کا حکم دیتے تھے، لیکن سفید فام پیچھے نہیں ہٹے، کیوں؟ کیونکہ برطانیہ پوری طرح سے ان کی حمایت کر رہا تھا، اور اسی وجہ سے اس وقت 70% سیاہ فاموں پر تقریباً 30% سفید فام حکومت کرتے تھے، اور بڑی آسانی سے یہ سیاہ فام جو ہے سفید فاموں کو ختم کرتے تھے، لیکن برطانیہ ایسا نہیں ہونے دے رہا ہے، اور صاف صاف برطانوی حکام کہتے کہ ہم یہ نہیں ہونے دیں گے۔ لیکن بہرحال سفید فاموں کی حکومت ختم ہوئی، اور بہرحال یہ تحریک کامیاب ہوئی، یہ تحریک کامیاب ہوئی، اور مشرقی بلاک کا شیرازہ بکھرنے کا سیاہ فاموں نے بہت اچھا فائدہ اٹھایا، یعنی اور جب نیلسن منڈیلا رہائی کے بعد جب اقتدار حاصل کیا تو ان کی زندگی کا دوسرا مرحلہ شروع ہوا، اور اس وقت انہوں نے جو ہے امن، مصالحات، مفاہمت کو اپنا ایجنڈا بنایا۔ तो मैंने जैसा कि अर्ज किया था इनकी जिंदगी दो हिस्सों में है और दोनों हमारे लिए आइडियल है और जैसा कि मेहमान ने भी कहा कि उनकी जिंदगी जो है मशाले राह है हमारे लिए, तो यकीनन दोनों जो पहलू हैं उनकी जिंदगी के वो दोनों हमारे लिए मशाले राह है। आप ये देखें हिंदुस्तान में देखे वहाँ पे सूरत हाल देखें कि अगर जंग के जमाने में जब जद्दोजहद जारी थी तो महात्मा गांधी या जवाहरलाल नेहरू अगर अंग्रेजों के सामने मुकाबले पीछे हट जाते तो जाहिर सी बात है फिर तहरीक कहीं और होती। तो इस तरह से मंडेला ने भी जिस वक्त उनकी तहरीक पूरे उरूज पर थी, पूरे शबाब में थी, तो फिर बख्शिश और माफी का कोई सवाल नहीं, लेकिन जब वो इख्तदार में आए तो फिर उन्होंने जो है अमन और मुफाहमत से काम लिया। लेकिन अब जो सूरत हाल है वो इस्तेमार और साम्राज्य ताकतें अफ्रीकियों को ये समझाना चाह रही हैं कि जो भी उन पे जुल्म करे उसे माफ कर दिया जाए और ये जो है ये पैगाम देने की कोशिश कर रहे हैं और ये गलत पैगाम है। और मंडेला ने
मैं आपके जुमले की एक बार और तकरार करता चलूँ कि हिंदुस्तान में भी वहाँ के लीडरों ने और महात्मा गांधी जैसे लीडरों ने अदम तशद्दुद का रास्ता अख्तियार किया और इसी का नारा खुद मंडेला ने भी लगाया था जैसा कि आपने इशारा किया। मैं अब चलता हूँ एक बार फिर लंदन स्टूडियो। जैदी साहब आपसे ही ये सवाल मुनासिब होगा चूँकि आप लंदन में मौजूद हैं। जिस वक्त मंडेला साहब जेल से रिहा हुए 27 साल के बाद और फिर इख्तदार उनके हाथ में आया और जब पहली बार वो बरतानिया आए तो उन्होंने एक तारीखी जुमला कहा था कि मैं आपके मजालिम को माफ़ तो कर सकता हूँ मगर फरामोश नहीं कर सकता। उनके इतने बड़े जुमले की अब उनके इंतकाल के बाद अंग्रेज़ों की तरफ से कद्र की जाएगी कि मैं आपके मजालिम को फरामोश नहीं कर सकता। क्या अंग्रेज़ अब ये सोचेंगे कि अगर कहीं ना कहीं से आज भी अफ्रीका या सरजमीन अफ्रीका या जुनूबी अफ्रीका में जुल्म हो रहा हो तो उससे वो दस्तबरदार हो जाए?
जी ये बहुत वो ख़ुद भी बहुत एक अहम अहद साज शख्सियत थे और ये फ़िक्रा भी बेहद अहम है अपने बहुत गहरे मायनों में। आज भी अफ्रीका के जो बिलखसूस अफ्रीका साउथ अफ्रीका के जो आवाम हैं वो इसको अच्छी तरह समझते हैं और बाकियों को भी समझना चाहिए कि माफ़ करना और बात है और फरामोश करना बिल्कुल एक दूसरी बात है। वो इंसान या वो कौमें जिनका यानी जुल्म जिन पे किया गया हो, जिन पर एक इस्तेहसाली निज़ाम मुसल्लत किया गया हो, जो जुल्म इस्तबदाद के शिकंजे में हो और जो आलमी साम्राज्य है वो उनको अपने कब्ज़े में रखना चाहे और रखे, तो वो याद माफ़ कर देना एक और बात है लेकिन उसको फरामोश करना जो है वो नामुमकिन होता है। ये बिल्कुल ऐसा ही है जैसे वियतनाम में जो हज़ारों इंसानों का कत्ल किया गया, उनको जलाया गया नेपाम बम गिराकर, तो उस वक्त मार्टिन लूथर किंग ने कहा था कि ये जो जॉनसन साहब जमहूरियत के हवाले से वहाँ जमहूरियत का नफाज कर रहे हैं ये इंसानियत का कत्ल कर रहे हैं। और वियतनाम के अवाम ने भी गो के आज वो वेस्ट के ज़ेरे असर हैं, उनके दायरे में आ चुके हैं, लेकिन उन्होंने वो जो उन पर इतने साल जुल्म हुआ, नस्लें उनकी बदल गईं, वो उसको कभी फरामोश नहीं करेंगे, नहीं कर सकते। बैन ही जो इराक के अवाम हैं वो बुश के जो जुल्म है और लाखों इंसान वहाँ मासूम जो मारे गए, वो आज शायद माफ़ तो करना उनकी मसलहत हो लेकिन वो उसको कैसे फरामोश कर सकते हैं? कई नस्लों की तबाही को फरामोश नहीं किया जा सकता और मैं समझता हूँ वो कौमें जो अपने ऊपर होने वाले मजालिम को और जालिम को फरामोश कर दें तो वो फिर आहिस्ता आहिस्ता जवाल पजीर हो जाती हैं और वो कंप्रोमाइज़ कर लेती हैं हमेशा के लिए जुल्म के साथ और जालिम के साथ। तो मैं नहीं समझता कि अफ्रीका के या दुनिया भर के जो मज़लूम और महकूम आवाम हैं जिनके लिए मंडेला एक मशाले राह हैं वो कभी भी इस रास्ते पर जाएंगे कि अपने ऊपर होने वाले मजालिम को वो फरामोश कर दें। माफ़ करना एक दूसरी बात है। और मैं जब वो बरतानिया आए दिसंबर 2000 में, तो मुझे ये सआदत हासिल है कि मैंने उनसे मुलाकात की और मैंने दुनिया भर के बहुत से लीडर से मुलाकातें मैंने की हैं, लेकिन मैंने इतना बड़ा हम्बल और इतना बड़ा ह्यूमिलिटी से मिलने वाले इंसान को मैंने नहीं देखा। इतना बड़ा लीडर, इतना बड़ा रहबर, अपने तमाम यानी इतनी बड़ी जद्दोजहद के बाद, बाहर आज़ाद होने के बाद उन्होंने जो ह्यूमिलिटी और हम्बलनेस से का मुजाहरा किया मुलाकात में, मुझे लगा एक आम इंसान जो अपने अंदर दुख दर्द और इंसानी तमाम
जी
जज्बात लिए हुए है और डाउन टू अर्थ उसके एहसास हैं, और मुझे बहुत इस बात पे फ़ख्र है कि मैंने उनके साथ मुलाकात की थी और हमारी बहुत देर तक बातें रही थी।
जी प्रोफेसर नज़ीर साहब, मैं आपसे पूछना चाहूँगा कि मिस्टर नेल्सन मंडेला ने सरजमीन अफ्रीका को और ख़ास तौर पर जनूबी अफ्रीका को खुशहाल इलाका और सरजमीन बनाने का जो ख्वाब देखा था, उनकी ज़िंदगी में कितना पूरा हुआ?
जी, बहुत अहम सवाल है ये। देखें, मैंने फिर गुजारिश यही करूंगा, और हमारे दो मौजूद मेहमानों ने बहुत कुछ इस बात पे कर दिया है। इस सिलसिले में ये अर्ज़ है कि ये जहद मुसलसल है, ये एक दिन की कार्रवाई एक शख्स ने जिसने 27 साल अपनी ज़िंदगी के, हम उसको अंग्रेज़ी में कहते हैं प्राइम टाइम जो अपना है, अपनी जवानी जो है वो लुटा दी हो किसी काम के लिए, और उसके बाद वो जब जेल से निकलें तो वो एक बदला लेने की बजाय एक मुफाहमत की पॉलिसी पे अमर पैरा हों, तो ये एक बहुत बड़ी मिसाल हमारे लिए, जैसे कि नानी साहब ने भी फरमाया है कि मशले राह है। और अगर हम इसको इमाम खमेनी की जद्दोजहद से मतलब करें तो वो भी एक बहुत लंबी जद्दोजहद से, और मैं इसीलिए कहता हूँ कि हर दौर में, हर इरा में, हर ज़माने में कुछ ऐसे कुव्वतें होती हैं, कुछ ऐसे लोग होते हैं जो अपने अमल से, अपने किरदार से एक मशले राह जो है वो दूसरे इंसानों के लिए छोड़ जाते हैं। और इसी तरह जब हम नेल्सन मंडेला की बात करते हैं, उन्होंने ख्वाब जो एक देखा था साउथ अफ्रीका को और पूरे अफ्रीका को आज़ाद करवाने का, वो भी मुकम्मल शर्मिंदा ताबीर नहीं हुआ। अनफॉर्चुनेटली अभी भी अगर हम देखें तो इस्तेहसाली जो इकोनॉमिक सिस्टम है, इस्तेहसाली जो सियासी निज़ाम है, वो अभी तक मौजूद है। और ख़ास तौर से इस वक्त अफ्रीका जो है, पूरा अफ्रीकन कॉन्टिनेंट जो है, वो भूख, इफ़लास, बीमारी और दूसरे ऐसे वायलेंस से और पॉलिटिकल वायलेंस से भरा पड़ा है। और उसका शाख्साना ये है कि जो ताकतें हैं इस वक्त दुनिया में, मुख्तलिफ ब्लॉक्स, अगर हम दो ब्लॉक ना कहें लेकिन मुख्तलिफ छोटे छोटे ब्लॉक्स जो हैं, वो अफ्रीका को अगेन एक बहुत बड़ा मसला पैदा कर रहे हैं। माइग्रेशन के इशूज़ हैं, क्लाइमेट के इश्यूज हैं, इस्तेहसाली निज़ाम के इश्यूज हैं। लेकिन जहाँ तक हम जनूबी अफ्रीका की बात करेंगे तो नेल्सन मंडेला की जद्दोजहद से एक बात तो ये हुई कि सफ़ेद फाम जो नस्ली इम्तियाज़ था उसका खात्मा हुआ, जो सिया फाम लोग थे उनको जमहूरियत में, हकूमत में हकूक मिले ज़रूर, लेकिन उसकी वो जो चेरिश रियलिटीज़ हैं वो थोड़ी सी डिफरेंट ही रहीं, जो हर ख्वाब पूरी तरह से शर्मिंदा ताबीर नहीं होता। ये जद्दोजहद मसलसल से, एनसीए को अभी और काम करना है, लेकिन मैं इस वक्त कोई डेविएशन की बात नहीं करना चाहता। लेकिन आपको मालूम है कि जब भी लोग एक तवील अरसे के बाद हुकूमत में आते हैं तो लग्जशें भी होती हैं, गलतियां भी होती हैं, मसाइल का भी सामना आता है। तो लिहाजा नेल्सन मंडेला ने अपने दौरे हुकूमत में 5 साल और फिर उसके बाद जो बाकी दौर उन्होंने गुजारा, उसमें उन्होंने जनूबी अफ्रीका को एक मिसाली मुल्क बनाने की कोशिशें ज़रूर की, लेकिन वो कोशिशें इतनी हद तक कामयाब नहीं हो सकी जितनी वो करना चाहते थे। दो बातें आखिर में मैं कहूँगा इस ज़मन
जी
में। एक तो यह है कि इस वक्त जनूबी अफ्रीका जो है वो ब्रिक्स का एक हिस्सा है, जिसमें ब्राज़ील, रशिया, इंडिया, साउथ अफ्रीका और चाइना आते हैं। ये एक नया निज़ाम, माशी और सियासी निज़ाम जो है वो पैदा करने की कोशिश कर रहे हैं, और इसमें मैं समझता हूँ कि साउथ अफ्रीका का जो हिस्सा है वो उसकी जियो पॉलिटिक्स की वजह से नहीं बल्कि नेल्सन मंडेला की एक काविश की वजह से है। और दूसरा, आप देखें कि जब भी कोई आइकॉनिक फिगर जो है वो कोई जद्दोजहद लॉन्च करता है तो उसके पीछे कोई ना कोई बहुत बड़ा हाथ होता है। जैसे ईरान ने जब इनकलाब लाया था तो वो एक नारा था, ला शर्किया ला गर्बिया इस्लामिया जमहूरिया, इसी तरह से नेल्सन मंडेला का एक ख्वाब था, एक जद्दोजहद थी जो उसने सियाफामों के लिए लॉन्च की थी, उसके पीछे किसी का हाथ नहीं था। गो के हमारे मेहमानों ने कहा कि दो बड़े ब्लॉक थे लेकिन उसके पीछे हाथ नहीं था, उसकी अपनी ताकत थी, अपना जो भी जैसा भी ईमान था उसकी ताकत थी, अवाम की ताकत थी,
जी बहुत शुक्रिया,
और ये ऐसी ताकत थी जो आज तक जनूबी अफ्रीका के अवाम को, चाहे वो सियाह फाम हो चाहे वो सफ़ेद फाम हो, उनको एक जद्दोजहद का, जद्दोजहद मसलसल का पैगाम है अजली जो है वो दे के जाती है।
बहुत शुक्रिया आपका। कन्नत बाशी साहब, नेल्सन मंडेला के बाद के जनूबी अफ्रीका को आप किस तरह से देख रहे हैं?
यानी मंजूर शुम
जी, जो नेल्सन मंडेला ने जो एक रास्ता, जो एक ख़त, जो खतूत वज़ा किए हैं, आप समझते हैं कि उनकी ज़िंदगी के बाद भी मौजूदा हुकूमत और वहाँ के अवाम उनके इस मिशन को उसी पूरी क़ुव्वत के साथ जारी रखने में कितना कामयाब रहेंगे?
पहले ببینید حدود 20 سال هست که آقای ماندلا از زندان آزاد شده، یعنی دقیقاً
دیگه تقریبا 20 زندان بوده، برس پہلے وہ جیل سے آزاد ہوئے، یعنی 27 سال جیل میں تھے اور جیل سے رہائی کے بعد 20 سال انہوں نے باہر زندگی گزاری، 10 سال تک وہ سیاسی سرگرمیوں میں مشغول رہے جن اور 10 سال ذاتی زندگی انہوں نے گزاری، 10 سال کے دوران 5 برسوں تک وہ صدر رہے، اور اس دوران جیسا کہ اس دوران جیسا کہ ابھی جو ہے تجزیہ نگار محترم تجزیہ نگار نے کہا کہ شاید جو ہے صنعتی اور دوسرے معاملات میں بہت زیادہ کامیاب نہیں رہے، لیکن دوسرے ایسے بہت سے معاملات ہیں جن میں کافی کامیاب ہوئے۔ دیکھیں جنوبی افریقہ جو ہے وہ جو ہے بڑی تنوع ہے اس میں، وہاں پر قومیت میں سفید فام ہے، سیاہ فام ہے، اور کچھ لوگ ہیں جو دو نسلی ہیں، اور اسی کی طرح کے بہت سے ایسے قبیلے ہیں جن کی زبان اپنی خاص ہے۔ آپ دیکھیں جنوبی افریقہ میں تقریباً 20 جو ہے مختلف علاقائی زبانیں، یہاں تک کہ 3 دارالحکومت ہے، ایک سیاسی جو ہے دارالحکومت ہے، ایک جو ہے پریٹوریا ہے جیسے، ایک ہے کیپ ٹاؤن جو پارلیمانی ہے، اور ایک اسی طرح سے اس طرح سے۔ تو آپ یہ دیکھتے ہیں کہ جو ملک کا جو رقبہ ہے اور جو جس طرح سے تنوع ہے اس کی وجہ سے اتحاد کی ایک پارچے کی ضرورت محسوس کی جا رہی تھی، اور منڈیلا نے جو کام کیا وہ نہ صرف یہ کہ سیاہ فاموں کے لیے کے درمیان جو ہے اتحاد کا محور بنے، بلکہ سیاہ فام سفید فام دونوں کے لیے اتحاد کا وہ محور اور اتحاد کی علامت تھے، اور آج آپ دیکھتے ہیں کہ سب جو ہیں جنوبی افریقہ میں انہیں مانتے ہیں اور انہیں اتحاد کا محور مانتے ہیں، انہیں جو ہے دادا کا کہہ کے پکارا جاتا تھا۔ تو اس طرح سے آپ دیکھیں، تو اب ہم یہ دیکھیں کہ آج جو اقتدار میں ہوتے ہوئے بھی سیاہ فاموں میں جو امن ہے وہ منڈیلا کی وجہ سے ہے، ورنہ آپ افریقی قوموں میں دیکھیں تو اتنا زیادہ بہت زیادہ جو ہے امن پسندی اس طرح سے نہیں ہے، یعنی آپ دیکھیں کہ بڑی آسانی سے جنگ شروع ہو جاتی ہے، ایک دوسرے کے خلاف انتقامانہ کاروائی میں قتل عام ہو جاتا ہے، لیکن آپ جنوبی افریقہ میں دیکھیں کہ منڈیلا کی وجہ سے ہی جو ہے مصالحانہ زندگی وہاں کے سفید فام اور سیاہ فاموں نے گزاری۔ آپ دیکھیں کہ افریقہ جو ہے وہ 20ویں صدی میں اس کے پاس اہم شخصیتیں تھیں، پیٹرس لومامبا جیسی بہت ہی بڑی بڑی شخصیتیں رہی ہیں، لیکن نیلسن منڈیلا ایسی شخصیت ہے جو 20ویں صدی نہیں بلکہ 21ویں صدی میں بھی وہ افریقہ کے عظیم شخصیت تھے اور پوری دنیا میں سیاہ فاموں کی علامت سمجھے جاتے ہیں، ان کی مظلومیت کی علامت سمجھے جاتے ہیں پوری دنیا میں. امریکیوں نے بڑا ہی ظلم کیا ہے، انہیں غلاموں کی طرح وہاں لے جاتے تھے غلاموں کی شکل میں لیٹن امریکہ میں. تو آپ یہ دیکھتے ہیں کہ پوری دنیا میں جو سیاہ فام ہیں وہ انہیں اپنا آئیڈیل مانتے ہیں، چاہے وہ دنیا کے کسی بھی گوشے میں ہیں.
بہت شکریہ. ہمارے پاس دو منٹ کا وقت کل بچا ہے، ڈھائی منٹ کا. زیدی صاحب سے میں پوچھنا چاہوں گا، زیدی صاحب، اگرچہ آن جہانی نیلسن منڈیلا کی یہ دیرینہ خواہش پوری ہو گئی کہ انہوں نے نسلی تفریق کے خلاف جو جد و جہد تھی اس میں کامیابی حاصل کر لی اور ظلم و استبداد کی چکی میں پسے ہوئے لوگوں کو آزادی کی فضا میں سانس لینے کا موقع دیا، لیکن آج بھی جنوبی افریقہ میں ایک سیلاب ہے یورپ اور امریکہ کی ملٹی نیشنل کمپنیوں کا، اور آج بھی جنوبی افریقہ کا جو اکثریتی طبقہ ہے، غریب اکثریتی طبقہ، اس کے درمیان اور جو مالدار اقلیتی طبقہ ہے اس کے درمیان اقتصادی اور معاشی اعتبار سے ایک انتہائی دبیز اور موٹی دیوار حائل ہے، یعنی اقتصادی تفریق کی دیوار حائل ہے. یہ کب ختم ہوگی؟
جی، یہ بالکل آپ نے صحیح فرمایا. وہاں نسلی امتیاز تو ختم ہو گیا اور جو قبائلی جو تضادات ہیں وہ بھی اس طرح دب گئے اور نہیں ابھر کر سامنے آئے، لیکن جو طبقاتی تضاد ہے اور جو بنیادی تضاد جو ہے وہ کلاس کنٹرڈکشن کا ہی ہوتا ہے، وہ ریزالو اس لیے نہیں ہو پایا کہ سرد جنگ کے نتیجے میں سوویت یونین اور ایسٹ یورپین بلاک کے خاتمے کے بعد وہ آئیڈیل اکانومی جو کہ منڈیلا نے اڈاپٹ کی تھی اپنے پروگرام میں، سوشلسٹ اقتصادی نظام، اس کو وہ اپنا نہیں پائے. اور سینٹرل پلانڈ اکانومی، سوشلسٹ اکانومی تو دور کی بات ہے، ایک سینٹرل پلانڈ اکانومی بھی انہوں نے اس کو اڈاپٹ نہیں کیا، بلکہ ایک ایسے معاشی نظام کو اڈاپٹ کیا جس میں یہ طبقات موجود رہیں گے. اور ساؤتھ افریقہ کی جو منڈی ہے، جو وہاں کی معیشت ہے، اس پر آئی ایم ایف کا، ورلڈ بینک کا، ورلڈ ٹریڈ آرگنائزیشن کا اور ملٹی نیشنلز کا، اور پھر یہ جو نیو ورلڈ آرڈر کا جو ایک سیاسی استحصال کا جو پورے گلوب پر ایک نقشہ ہے، یہ سب اس کا شکار رہے گا اور یہ تضاد بڑھتا جائے گا، معاشی تضاد بالخصوص. اور اسی کے نتیجے میں آج ہم وہاں دیکھتے ہیں کہ کرپشن جو ہے وہ در کرائی ہے، وہاں کے جو حکمران طبقات ہیں اس میں کرپشن کافی تیزی سے بڑھتی جا رہی ہے، عوام جو ہیں غریب سے غریب تر ہو رہے ہیں، مفاد اور مراعات یافتہ طبقہ جو کہ بہت اقلیت میں ہے اپنی عددی اعتبار سے، وہ امیر سے امیر تر ہو رہا ہے.
بہت بہت شکریہ، بہت بہت شکریہ زیدی صاحب، وقت ہمارا بالکل ختم ہو چکا ہے.
معاشی نظام،
جی بہت شکریہ. ناظرین، آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی، اور جیسے کہ ہمارے مہمانوں نے کہا ہے کہ نیلسن منڈیلا عصر حاضر میں نسلی تفریق اور ظلم و استبداد کے خلاف تحریک کے علمبردار تھے، اور یقینی طور پر جس طرح سے نیلسن منڈیلا نے اپنی جد و جہد نسلی امتیاز کے خاتمے کے لیے شروع کی تھی اور اس کو پائے تکمیل تک پہنچایا، اسی طریقے سے آج تمام معاشروں میں، ہر معاشرے میں، خاص طور پر ساؤتھ افریقہ، جنوبی افریقہ میں بھی اقتصادی جو تفریق ہے اور غریب اور امیر کا جو فاصلہ کو کم کرنے کے لیے جد و جہد کی ضرورت ہے. اجازت دیجیے، خدا حافظ.